नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल फागुन 12 गते मंगलबार फागुन शुक्ल पक्ष सप्तमी तिथि। तदनुसार फेब्रुअरी 24 तारीक सन् 2026 नेपाल सम्बत 1146। आइतबार रात्रि यात्रुवाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा 19 जनाको मृत्यु भएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले प्राथमिकता दिँदै छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। आइतबार राति यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा 19 जनाको मृत्यु भएको छ। 25 जना गम्भीर घाइते भएका छन्। पोखराबाट काठमाण्डु आउँदै गरेको G1 142 नम्बरको बस थादिङको बेनीघाट रोराङ 5 भैंसी गौड़ा स्थित पृथ्वी राजमार्गबाट दुर्घटना भई त्रिशुली नदीमा खसेको हो। दुर्घटनाग्रस्त बसमा सवार अन्य 25 जना घाइतेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्लेका अनुसार घाइते मध्ये 14 जनाको काठमाण्डु स्थित ट्रमा सेन्टर, 10 जनाको नेशनल अस्पताल कलंकी र 1 जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाको कारण खुल्न बाँकी छ। घटनाको खबरसँगै गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 सदस्यीय कार्यदल गठन गरेको छ। दुर्घटना लगत्तै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयका अनुसार राति 1:10 जाँदा आसपासमा ठूलो आवाजसहित बस दुर्घटना भएको थियो। त्यस लगत्तै स्थानीयवासी घरेलु सामग्री लिएर उद्धारमा खटिएका थिए। घटनास्थलको अवस्था भयावह, कोलाहलपूर्ण अवस्थामा घाइते छटपटाइरहेको दृश्य हृदय विदारक थियो। दुर्घटनाग्रस्त बस त्रिशुली नदीको किनारमा क्षत विच्छेद अवस्थामा रहेको र बसमा च्यापिएका मृतक तथा घाइतेको उद्धार निकै जटिल बनेको थियो। कतिपय भीरमा अड्किएका घाइतेको तत्कालै उद्धार भए पनि गम्भीर घाइतेको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन्। बस दुर्घटनामा 19 जनाको मृत्यु शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। 5 वर्षमा 14,000 ज्यान गयो शीर्षकमा पनि गोर्खापत्र दैनिकले नै खबर बनाएको छ। नेपालमा विगत 5 वर्षमा सड़क दुर्घटनाका कारण 14,000 भन्दा बढ़ी नागरिकले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा सड़क दुर्घटनामा 14,214 जनाको सवारी दुर्घटनाबाट ज्यान गएको हो। 1,71,952 जना घाइते भएका छन्। दुर्घटनाबाट हुने भौतिक क्षतिको कुनै लेखाजोखा छैन। मुलुक प्रतिनिधि सभा निर्वाचनको संघारमा रहेका बेला पछिल्लो समय दिनहौ जसो हुने गरेको सड़क दुर्घटनाका कारण मतदानका लागि घर फर्कने यात्रुको सुरक्षा चुनौतीपूर्ण बनेको छ। लगातारको सड़क दुर्घटनाले भइरहेको ठूलो मानवीय क्षतिले मुलुकको सड़क पूर्वाधार, सड़क सुरक्षा र यातायात प्रणालीमाथि नै प्रश्न उठेको छ। सड़क दुर्घटनाका कारण ठूलो जनधनको क्षति हुनुका साथै मुलुकको समग्र सड़क पूर्वाधार निर्माण र यातायात प्रणालीमाथि नै प्रश्न उठिरहँदा पनि सड़कको अवस्था के छ, सड़क सुरक्षाका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण र मापदण्ड पूरा हुन सकेको छैन भनेर सड़क सुरक्षा परीक्षण रोड सेफ्टी अडिट हुने गरेको छैन। 5 वर्षमा 14,000 ज्यान गयो, बस दुर्घटनामा 19 जनाको मृत्यु, सड़क सुरक्षा चुनौतीपूर्ण शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। मुलुकमा बहुदलीय व्यवस्थाको स्थापनादेखि नै मधेसका जनताले अन्नको भण्डार मधेसमा सिंचाई, कुलो, नहर, खानेपानीको समस्या देखिरहे। उनीहरूले उठाएको सुक्खा मधेसको समस्याले 32 वर्ष पार गर्दैछ। 2048 साल यता प्रतिनिधि सभा र संविधान सभा गरी 8 निर्वाचन भइसकेका छन्। यसबीचमा मधेस प्रदेशले पहिचानको आन्दोलन पनि भोग्यो। संघीयता र पहिचानको आन्दोलनमा पनि सुक्खा मधेसबारे बारे बारम्बार प्रश्न उठाइए अर्थात लामो समयदेखि मधेशमा पानी राजनीति चलिरहेको छ। सरकारले सर्लाही बारा रौतहट महोत्तरी र धनुषाको करिब 1,22,000 हेक्टर जमीनमा बाह्रै महिना सिंचाई पुर्याउने उद्देश्यका साथ सुनकोशी नदीको पानी बागमती नदीमा ल्याउन सुनकोशी मरिन डाइभर्सनको काम भइरहेको छ। 2076 सालमा शुरू भएको उक्त आयोजना ठेकेदारको लापरवाहीका कारण ढिला भएको बताएर सरकार जिम्मेवारी लिनबाट पन्छी रहेको छ। सुक्खा मधेशमा जल राजनीति शीर्षकमा नागरिक दैनिकले खबर बनाएको हो। आसन्न 21 फागुनको निर्वाचनपछि देशमै केही होला भन्ने आशा बोकेर प्रवासी नेपाली मतदानका लागि घर आउन थालेका छन् नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। निर्वाचन आउन डेढ साता मात्र बाँकी रहँदा धनगढ़ीको त्रिनगर र कञ्चनपुरको गड्डा चौकी नाकाबाट दैनिक हजारौं नेपाली घर फर्किरहेका छन् र सबैको एउटै चाहना छ अब स्वदेशमा रोजगारी मिलोस्, घर परिवार छोडेर अर्काको देश जान नपरोस्। कामको खोजीमा भारतका विभिन्न शहर पुगेका नेपाली फर्कन थालेपछि पश्चिमी नाकामा भीड़भाड़ बढ़ेको छ। त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार दैनिक 2,000 हाराहारीमा नेपाली घर फर्किरहेका छन्। रोजगारीका लागि भारत गएका उनीहरूले केही समयको छुट्टी लिई आएको बताएका छन्। गत 23 र 24 भदौमा भएको जेएनजी आन्दोलनपछि देशमा फेरिएको परिस्थितिका बीच हुन लागेको चुनावमा आफूहरू आशा बोकेर आफ्नो मताधिकार प्रयोग गर्न आएको उनीहरू बताउँछन्। आशा बोकेर भोट खसाल्न स्वदेश फर्कदैछन् प्रवासी नेपाली। कैलालीको त्रिनगर नाकाबाट मात्र दैनिक 2,000 हाराहारीमा प्रवासी नेपाली घर फर्किरहेका छन्। उनीहरू भन्छन् मत हाल्न आएका छौं, अब स्वदेशमै रोजगारी मिलोस् र घर परिवार छोडेर अर्काको देश जान नपरोस्। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। शिक्षकदेखि बाल बालिकासम्म प्रयोग कार्यवाही गर्ने आयोगको चेतावनी गोर्खापत्र दैनिकले छापेको खबरको शीर्षक हो। प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा बाल बालिका समेत प्रयोग भएको पाइएको छ। यी सबै कार्यलाई प्रचलित कानूनले वर्जित गरेको बताउँदै निर्वाचन आयोगले यस्तो कार्य रोक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। आफ्नो निर्देशनलाई व्यवस्था गर्दै यस्ता कार्य जारी राखेमा कानून अनुसार कार्यवाही गर्ने चेतावनी आयोगले दिएको छ। निर्वाचनलाई स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गराउने सन्दर्भमा निर्वाचन आयोगले विभिन्न निकायलाई फरक फरक निर्देशन दिएको छ। गोर्खापत्र दैनिकको खबर हो यो। निर्वाचन आयोगले 12 दलका 32 उम्मेद्वारलाई निर्वाचन आचार संहिता उल्लंघनमा स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका अधिकांशको जवाफ प्राप्त भइसके पनि आयोगले अझै कार्यवाही भने गरेको छैन। स्पष्टीकरण सोधिएका मध्ये सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार छन्। आयोगको तथ्याङ्क अनुसार रासोपाका 11, एमालेका 3, कांग्रेस 1, नेकपा 6, राप्रपा 1, जनमत 1, गलोपा 1, श्रम संस्कृति 1, नेपाल जनसेवा पार्टी 3, जसपा नेपाल 1, जसपा 1, आज पाका 2लाई स्पष्टीकरण सोधिएको छ। 12 दलका 32 उम्मेद्वारलाई आचार संहिता उल्लंघनमा स्पष्टीकरण, नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन। फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। स
सरकारको निर्णयको पर्खाईमा शिक्षण संस्था हिसानले 17 र प्याप्सन र स्थानीय तहले 18 देखि विदा दिने तयारी नेपाल समाचार पत्रले खबर बनाएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा 3 दिन सार्वजनिक विदा दिन सरकार समक्ष सिफारिश गरेसँगै आउँदो हप्ता शिक्षण संस्थाहरू लगातार एक साता विदा हुने भएका छन्। स्थानीय तहका शिक्षा विभाग प्याप्सन हिसान लगायत शिक्षण संस्थाले आगामी फागुन 17 गतेबाट विदा दिने तयारी गरिरहेका छन्। सबै शिक्षण संस्थाले निर्वाचन आयोगको सिफारिश मन्त्री परिषदबाट पारित भए लगत्तै निर्णय गर्नेछन्। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन यही फागुन 21 गते हुँदैछ। सो निर्वाचनलाई मध्यनजर गर्दै आयोगले फागुन 20 गते बुधबारदेखि 22 गते शुक्रबारसम्म 3 दिन सार्वजनिक विदा दिन सिफारिश गरेको हो। नेपाल समाचार पत्रले खबर बनाएको छ। चुनावलाई मौसमको पनि साथ शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर छापेको छ। हामीले निर्वाचन आयोगसँग पहिलेदेखि नै समन्वय गरिरहेका छौं। उहाँहरूले 1 महिना अगाडि नै पूर्वानुमान सम्बन्धी रिपोर्ट माग्नु भएको थियो। जति लामो अवधिको पूर्वानुमान हुन्छ त्यति नमिल्ने सम्भावना बढ़ी हुन्छ। तैपनि हामीले दिन दिएका छौं र नियमित रूपमा नजिकबाट मनिटर गरिरहेका छौं। अहिले करिब 10 दिन बाँकी छ निर्वाचन आउन। हाम्रो नियमित फोरकास्ट 3 देखि 5 दिनसम्मको हो। विशेष अवस्थामा 7 दिनसम्म पनि गर्छौं। अहिलेको अवस्थालाई हेर्दा यो साता विशेष गरी सोमबारदेखि बिहिबारसम्म पहाड़ी भूभाग, गण्डकी प्रदेश र कोशी प्रदेशका केही उच्च हिमाली क्षेत्रका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना देखिन्छ। तर तराई क्षेत्रमा कुनै प्रभाव देखिए अर्को साताबाट विशेष गरी निर्वाचन आसपासको समयमा भने मौसम सामान्यतया सफा रहने देखिन्छ। चुनावको दिनमा पानी पर्ने वा हिमपात हुने संकेत अहिलेसम्म देखिएको छैन। कुनै नयाँ सिस्टम विकास भयो भने बेग्लै कुरा हो, तर अहिलेको विश्लेषण अनुसार त्यस्तो अवस्था आएको छैन। अहिले पश्चिमी वायुको प्रभाव छ। यो पश्चिमतिरबाट उपल्लो वायुमण्डलतर्फ प्रवेश गर्ने सिस्टम हो, जसले मुख्यत हिमाली भूभागमा असर गर्छ। सामान्य हावा चल्दा ठूलो असर हुँदैन, तर जलवाष्प मोइस्चर लगाउने प्रणाली सक्रिय भएमा मात्र वर्षा हुन्छ। वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ, चुनावको दिन पानी वा हिमपातको संकेत छैन। अन्नपूर्ण पोस्टले खबर बनाएको छ। चालू आर्थिक वर्ष 2082-83 सरकारको लक्ष्य अनुसार 6 लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित भइसकेको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको हो। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको 10 फागुनसम्म 3,90,066 टन रासायनिक मल किसानलाई वितरण भइसकेको छ। मल वितरणपछि पनि कृषि सामग्री कम्पनी र साल ट्रेडिङको गोदाममा अहिले 1,27,492 टन मौजदात छ। त्यस्तै 33,395 टन कोलकाता बन्दरगाहबाट आउने क्रममा छ। थप 52,000 टन कृषि सामग्रीको टेण्डर अनुसार सिपमेन्ट हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ। यो वर्ष लक्ष्य अनुसार 6 लाख टन रासायनिक मल आपूर्ति सुनिश्चित। आगामी चैते धान, मकै बाली र बर्खे धानका बिउ ब्याड राख्न मल अभाव नहुने मन्त्रालयको दावी। 4 लाख टन मल वितरण, बर्खे धान रोपाईलाई 3 लाख टन आपूर्ति सुनिश्चित। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठ छापेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेक जाँचका लागि 242 वटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन्। केही समय अघि श्रम मन्त्रालयले गरेको अनुगमनका क्रममा 242 मध्ये 171 वटा स्वास्थ्य संस्थामा मात्रै सरकारको मापदण्ड अनुसारको सुविधा रहेको भेटिएको छ। अन्य 71 स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षणका लागि अयोग्य देखिएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही समय अघि 200 बढ़ी स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो। मन्त्रालयका अनुसार 29 वटा स्वास्थ्य संस्थालाई स्पष्टीकरण सोधिएको र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। बाँकी 42 वटा स्वास्थ्य संस्था भने इजाजत नै नवीकरण नगरेको भनिएको छ। अनुमति पाएका स्वास्थ्य संस्था मध्ये 71 वटा अयोग्य। अन्नपूर्ण पोस्टले खबर बनाएको छ। घर जग्गा कारोबार अब लाइसेन्स लिएकाबाट मात्र, कान्तिपुर दैनिकले बनाएको खबरको शीर्षक हो यो। देशभरका महानगर र उपमहानगरपालिकामा अनुमति पत्र लाइसेन्स लिएका कम्पनीले मात्रै 25 फागुनदेखि घर जग्गा कारोबार गर्न पाउने भएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले लाइसेन्स लिएका कम्पनीको नाम सार्वजनिक गर्दै सम्बन्धित मालपोत तथा भूमि सुधार कार्यालयलाई अनिवार्य रूपमा अनुमति पत्र प्राप्त कम्पनी संघ संस्था मार्फत मात्र कारोबार गराउन भनेको छ। प्राकृतिक र कानूनी व्यक्ति वा कानूनी व्यक्ति बीचको लिखित महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्रको 3 करोड़ भन्दा माथिको थैली अंक भएको घर जग्गा कारोबार सम्बन्धी लिखित 25 फागुनदेखि अनिवार्य रूपमा इजाजत पत्र प्राप्त कम्पनी संघ संस्था मार्फत मात्र पारित गर्ने गराउने व्यवस्था गर्न हुन निर्णय अनुसार अनुरोध गरिएको छ। विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकले खबर बनाएको हो। जहाजमा उडान भर्ने चालक दलले सामान्यतया अस्वाभाविक मात्राको सुन लगाउन पाउँदैनन्, ओसार्न पाउँदै पाउँदैनन्, सधैँ लगाइरहेको सिक्री औठी छन् भने खासै चेक जाँच हुँदैन। शंकास्पद मात्रामा सुन बोकेको पाएपछि नेपाल वायुसेवा निगमको एक वरिष्ठ पाइलट भने निगरानीमा परेपछि गुपचुपमा छाडिएको छ। यही फागुन 3 गते दुवैबाट काठमाण्डु अवतरण गरेको निगमका न्यारोबड़ी जहाजका पाइलट कानूनी रूपमा सुन ल्याएकोमा मुछिएका हुन्। जहाज अवतरणपछि नियमित चेक जाँचका क्रममा ह्याण्ड ब्यागमा अस्वाभाविक मात्रामा सुन भेटिएको थियो। त्यसपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई चेक जाँच गरी झण्डै 3 घण्टा निगरानीमा राखेको स्रोतले जानकारी दिएको छ। तर निगम व्यवस्थापनको सेटिङमा उनलाई माफी माग्न लगाएर यो घटना छोपछाप गर्ने प्रयास भएको जानकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पुगेको छ। पाइलटका साथमा सुन भेटिएपछि छोपछाप अन्नपूर्ण पोस्टले खबर बनाएको छ। तेह्र वर्ष अघि सड़क सञ्जालसँग जोड़िएका नागमा गमगढ़ी सड़क खण्ड अन्तर्गत तालसा गमगढ़ी सड़क कालोपत गर्न 16 करोड़ रूपियाँ बजेट सुनिश्चित गरिएको छ। कर्णाली प्रदेश सरकारले उक्त सड़कको 9 किलोमिटर खण्ड आर्थिक वर्ष 2084-85 भित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको हो। तालसा गमगढ़ी सड़क कालोपत्रेका लागि 16 करोड़ अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। किसानले पत्याउँदैनन् मल कारखाना खोल्ने घोषणा, गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको खबरको शीर्षक हो यो। निर्वाचन नजिकिँदै जाँदा राजनैतिक दलहरू फेरि एकपटक रासायनिक मल कारखाना सञ्चालन र कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याइरहेका छन्। विगतका निर्वाचनमा गरिएका यस्तै बाचा कार्यान्वयनमा नआएकाले दोहोरिएका प्रतिबद्धता तथा घोषणा प्रति बर्दियाका कृषक भने आशावादी छैनन्। स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका हरेक चरणमा दलले रासायनिक मल उत्पादन र आपूर्ति व्यवस्थापनलाई प्रमुख एजेण्डा बनाउँदै आएका छन्। गोर्खापत्र दैनिकले खबर बनाएको छ। सार्वजनिक शेयर निष्कासन गर्ने ऊर्जा क्षेत्रका पब्लिक लिमिटेड कम्पनीका हुने गरेका विभिन्न विकृति रोक्ने र उनीहरूका गतिविधिलाई पारदर्शी बनाउने गरी विद्युत नियमन आयोगले अनुमति प्राप्त संस्थाको संस्थागत सुशासन सम्बन्धी मापदण्ड 2082 मस्यौदा तयार गरेको छ। गोर्खापत्र दैनिकले खबर बनाएको छ। जनताको रकम लगानीका लागि स्वीकृत गरेका संस्थाको प्रशासनिक खरिद तथा संचालक समिति नियुक्ति लगायतलाई पारदर्शी बनाउन यस्तो मस्यौदा ल्याइएको आयोगले जनाएको छ। विद्युत कम्पनीका लागि सुशासन मापदण्ड, उच्च पदस्थ कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड, गोर्खापत्र दैनिकले खबर छापेको हो। र विद्युत खरिद सम्बन्धी निर्देशिका 2082 जारी, जलाशयुक्त जलविद्युत आयोजनामा लगानी आकर्षित, पीपीए दरमा भएको वृद्धि स्वागत योग्य तर शर्तहरू घटाउनुपर्ने निजी क्षेत्रको भनाई, कारोबार दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले निजी क्षेत्रलाई आकर्षित गर्ने लक्ष्य राखेर जलाशयुक्त जलविद्युत आयोजनामा अधिकतम विद्युत खरिद सम्झौता पीपीए दर तोकेको छ। विद्युत नियमन आयोगले 3 साता अघि 20 माघमा जलाशयुक्त विद्युत उत्पादन केन्द्रको विद्युत खरिद बिक्री सम्बन्धी निर्देशिका 2082 जारी गर्ने क्रममा नयाँ दर तोकेको हो, जस अनुसार 100 मेगावाटसम्मका जलाशयुक्त जलविद्युत आयोजनाको पीपीए दर हिउँदमा प्रति युनिट 14.80 रूपियाँ र वर्षामा प्रति युनिट 8.45 रूपियाँसम्म हुनेछ। कारोबार दैनिकले खबर बनाएको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।